यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोटेकोशी बाढ़ीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3132 डीएनए नमूना संकलन। नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा नुवाकोटमा 500 याको अस्थायी फील्ड अस्पताल सञ्चालनमा। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,38,44,00,000 रूपियाँ बराबरको राजस्व संकलन। चिलीको वृद्धाश्रममा आगलागी हुँदा 16 जनाको मृत्यु। र यूएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भोटेकोशी बाढ़ीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3132 वटा डीएनए नमूना संकलन गरिएको छ। संकलित नमूनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा र खुमलटार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डीएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिंगापुरका विज्ञ नेपाल आएका छन्। प्रहरीको विधि विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते गएको विनाशकारी बाढ़ीमा परि हालसम्म 1,387 जनाको शव फेला परेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,846 गरी कुल 3,132 वटा डीएनए नमूना संकलन गरिएको छ। यसै गरी पहिचान हुन नसकेका 1,339 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,975 जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्ले बताउनुभयो। प्रहरी प्रधान कार्यालयका अनुसार बाढ़ीपछि हालसम्म 4,089 जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल 2,712 जनालाई राखिएको प्रहरीले जनाएको छ। भोटेकोशी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 याको अस्थायी फील्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 याको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवा सहित बहिरंग, ओपीडी, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित नेपाल चीन सम्बन्ध विषयक कार्यक्रममा उहाँले भोटे कोशीको हालैको बाढ़ीले नेपाल चीन बीचको सीमा केवल राजनीतिक सीमारेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। मन्त्री खनालले हिमताल विस्फोट अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम सैटेलाइट तथ्यांक आदान प्रदान संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले चीन र नेपालले हिमालयको पारिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न दुवै देश एकताबद्ध भएर उभिनु पर्नेमा जोड़ दिनुभयो। राजदूत चाङले विपदमा चीन सरकारका तर्फबाट नेपाललाई ड्रोन बेली ब्रिज डीएनए परीक्षण उपकरण र उद्धार डुंगा लगायत 5 खेप राहत सामग्री उपलब्ध गराएको तथा सुरुङभित्रको उद्धार डीएनए पहिचान र फरेन्सिक पहिचानमा विशेषज्ञता हासिल गरेका 24 विज्ञ पठाएको जानकारी दिनुभयो। यही भदौ 10 गते रसुवाको भोटेकोशीमा गएको बाढ़ीका कारण प्रभावित भएका नागरिकको खोज उद्धार राहत तथा पुनर्स्थापनाका लागि सहयोग रकम संकलन भइरहेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय संघ संस्था जनप्रतिनिधि कर्मचारी व्यवसायी स्थानीय लगायतले रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्रम जारी छ। भोटेकोशी बाढ़ी प्रभावितको निम्ति पर्सा जिल्लाका जीएनजीहरूले 15 लाख रूपियाँ बराबरको राहत सामग्री संकलन गरेका छन्। उनीहरूले बाढ़ी प्रभावितका निम्ति खाद्यान्न लत्ता कपड़ा खाना पकाउने भाँडा ओढ़ने बिछ्याउने लगायत सामग्री जुटाएका हुन्। यस्तै वीरगंज स्थित शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि प्रधानमन्त्री राहत कोषमा 2,51,000 रूपियाँ आर्थिक सहयोग गरेको छ। यस्तै समाजसेवी निरज सर्राफले 2,51,000 रूपियाँ सहयोग गर्नुभएको छ। नेपाल पुलिस स्कूल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको 95,783 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्। भोटेकोशी बाढ़ी पीड़ितको राहत तथा उद्धारका लागि रूकुम पश्चिमका निजी तथा संस्थागत विद्यालयहरूले 8,72,000 रूपियाँ सहयोग गरेका छन्। रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवार तथा समुदायको सहयोगको लागि होस्टल व्यवसायी संघ नेपालले 2,70,000 रूपियाँ सहयोग गरेको छ। यस्तै म्याग्दीको बेनी नगरपालिकाले पनि बाढ़ीबाट प्रभावितका लागि करिब 40 लाख रूपियाँ सहयोग गरेको छ। रसुवामा बाढ़ी आएको 18 दिन बितिसक्दा सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि भने हरेक दिन पीड़ादायी बन्दै गएको छ। बाढ़ीका बेला कामको सिलसिलामा रसुवामा रहेका बाँकेका केही परिवारका सदस्यको अवस्था पनि अहिलेसम्म थाहा हुन सकेको छैन। आशा र चिन्ताबीच दिन बिताइरहेका परिवारलाई आफ्ना मान्छे कहाँ छन् भन्ने एउटै प्रश्नले सताइरहेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर 20 कर्णसरी रोकाए छोराको खबरको पर्खाईमा हुनुहुन्छ। ठूलो छोरालाई भेट्न र गोसाई कुण्ड घुम्न काठमाडौँ हुँदै रसुवा पुगेका छोरा दीपक रोकाएसँग कर्णसरीको भदौ 9 गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
दिदी बिनाजु उतै कामको सिलसिलामा उतै बस्नुहुन्थ्यो, उही काम गर्नुहुन्थ्यो, अनि त्यही ठुलो बुढा ठुलो मम्मीलाई भेट्न जान्छु भनेर छोरो गएको हो। त्यहाँपछि माथि गोसाई कुण्डमा घुम्न गयो, 3 दिन त्यहाँ बस्यो। त्यहाँपछि फर्केर 2 दिन बुवा मम्मीसँग बस्यो। त्यहाँपछि 2 दिन पछि 1 दिन अगाडि कुरो भएको थियो, त्यहाँसम्म छोरासँग कुरो भएको थिएन।
रोजगारीका लागि रसुवाको भन्सारमा पुगेका योजना दमाई र आराम दमाई दम्पति पनि बाढ़ीपछि सम्पर्क विहीन हुनु भएको छ। बाढ़ीपछि कुनै खबर नआएको परिवार बताउँछन्।
बहिनी त जयन जयको घर घरमा बसेका छौँ, त्यो त काममा गएका हुन्। अब 3 छोरा छोरी छन्, त्यही पर छन्, त्यहाँ त हामी छौँ, भएकै छौँ। गोहलपुर
नगरपालिका वडा नम्बर 11 का अमर सिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ 9 गते साँझ छोरी अनितासँग कुराकानी भएको थियो। भोलिपल्ट बिहान बाढी आएको खबर पाएपछि गरिएको फोन भने उठेन। त्यस यता परिवारले हरेक फोनको घण्टीमा बुबाको खबर आउने आशा गरिरहेको छ।
मेरो बाबाको नाम अमर सिंह चौधरी हो। मेरो बाबा चाहिँ 59 वर्षको हुनुभएको छ। पुरस्कार लागिसकेको
गोहलपुरका 24 वर्षीय दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नु भएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढीपछि सम्पर्क टुटेको छ। गोहलपुरकै पतासी चौधरीको पीड़ा पनि उस्तै रहेको छ। उहाँका श्रीमान आशाराम थारू र छोरा पृथ्वी थारू दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो, तर बाढीपछि दुवै सम्पर्क विहीन हुनुहुन्छ। एउटै घरका श्रीमान र छोरा बेपत्ता भएपछि उहाँ अहिले खबरको प्रतीक्षामा एक्लै हुनुहुन्छ।
चोटी आइकिन घुम्के चोटी गइन त छोरा दुइटै श्रीमानको आशाराम छोराको पृथ्वी थारू
बाँकेबाट रसुवा पुगेर बेपत्ता भएका 55 जना मध्ये 42 पुरुष र 13 जना महिला छन्। कोहलपुरबाट मात्रै 14 जना रसुवा पुगेका थिए। ती मध्ये 2 जनाको मृत्यु भएको, 1 जना सम्पर्कमा आएको र 11 जना अझै सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ। बाढी आएको 2 साता बित्दा पनि विपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारको चिन्ता झनै बढेको छ। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन। हरेक दिन ढोकातिर हेर्ने आँखाहरू, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पलाइरहेको एउटै आशा, हाम्रो मान्छेको खबर आओस्। बाढीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको सुख शान्ति र आशा पनि बगाइदिएको छ। तर बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि आशा अझै बाँकी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
सल्यानमा 2 छुट्टाछुट्टै सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका 5, सिम्खमा बोलेरो दुर्घटनामा परि 3 र सोही गाउँपालिका 3, टाटकेमा भएको मोटरसाइकल दुर्घटनामा परि 1 जनाको मृत्यु भएको हो। त्रिवेणी गाउँपालिका 5 सिम्खबाट दाङको तुलसीपुर आउँदै गरेको बोलेरो सिम्खमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रमेश बुढाथोकी, वडा नम्बर 5 सल्लेखी 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यस्तै सल्यान त्रिवेणी गाउँपालिका 3 टाटकेमा मोटरसाइकलको पछाडि सवार दाङ शान्तिनगर गाउँपालिका 1 पेदी खोलाकी अन्दाजी 35 वर्षीय जिता केसीको मोटरसाइकलको चक्कामा सल बेरिएर दुर्घटना हुँदा मृत्यु भएको छ। भोटेकोशी बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टार सड़कमा हिजोदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ। सड़क साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। तोकिएको समय अनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङबेसीबाट सुनौला बजार फोस्ट्रेटार र केउरिनी हुँदै गल्छीतर्फ आवत जावत गर्न सकिनेछ। यही भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिकाका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि रात काट्न बाध्य भएका छन्। लोमानथाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्निच्युडको भूकम्पको धक्काले लोमानथाङका 80% घर चर्किएका छन्। लोमानथाङको दिव्य दीप स्कूलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो। लोमानथाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि पालिकाका अन्य 4 वडामा स्थानीयका अधिकांश घर बस्नै नमिल्ने गरी मध्यम तथा पूर्ण रूपमा क्षति भएको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङले भदौ 23 गते रातिको भूकम्पले पालिकाभित्रका स्थानीयका ढुङ्गा र माटोले निर्मित 80% घरमा क्षति पुगेको बताउनुभयो। अध्यक्ष गुरूङले भूकम्पपछि पनि पटक पटक पराकम्पनको असर परिरहेको जानकारी दिनुभयो। कोशी राजमार्गपछि धनकुटामा निर्माण शुरू भएको 6 नम्बर बुधबारे लेटाङ सड़क 2038 सालदेखि निर्माणाधीन भए पनि अझै सम्पन्न हुन सकेको छैन। निर्माणको 45 वर्ष बितिसक्दा पनि धनकुटाका दक्षिण पूर्वी तथा पाँचथर इलाम र मोरङका उत्तरी क्षेत्रका बासिन्दाले सुरक्षित र सहज सड़कको सुविधा पाउन सकेका छैनन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
शुरूमा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत स्थानीयले सड़क निर्माण थालेको भए पनि सरकार परिवर्तनसँगै काम रोकिएको थियो। बहुदलपछि 2050 सालमा जनसहभागिता जुटाएर पैदल हिँड्न मिल्ने ट्र्याक बनेको थियो। थप निर्माणपछि 2064 सालदेखि सवारी साधन सञ्चालन हुन थाले पनि सड़कको अवस्था अझै कमजोर रहेको छ। कालो पत्रका लागि ठेक्का लागेको 3 वर्षको समय सीमा सकिँदा समेत काम पूरा हुन सकेको छैन।
श्रीबहादुर थापा पहिला प्रधानमन्त्री हुँदा नै शिलान्यास गर्नु भएको बाटो हो यो, अनि त्यतिकै बिचमा अब त्यस्तै के भयो त्यतिकै रहेको थियो। पछि फेरि यो 50-52 सालदेखि चाहिँ फेरि अलिअलि यसरी अब हामीले नै श्रमदान गरेर सुरु गरेर अब यतिको चाहिँ बनाइयो। भर्खर बजेट चाहिँ पर्नु चाहिँ परेको छ अरे, तल बनाउँदै ल्याउँदैछ।
चाँडोभन्दा चाँडो बनिँदैदेखि र चाहिँ अब यहाँ बाटो केही अलिअलि असुविधा भएदेखि 1.5 घन्टादेखि 2 घन्टामा हाम्रो तल लेटाङ बाटो।
3 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित 2080 वैशाख 28 गते ठेक्का सम्झौता भए पनि हालसम्म सड़कको भौतिक प्रगति करिब 40% मात्र पुगेको छ। सन्तोषी जोया एण्ड प्रदर्श जेवीले मोरङको लेटाङदेखि धनकुटाको 6 नम्बर बुधबारेसम्मको 29.4 किलोमिटर सड़क कालो पत्रे गर्न 77,03,53,000 रुपियाँमा ठेक्का पाएको थियो। हाल लेटाङतर्फ करिब 6 किलोमिटर सड़क कालो पत्रे भएको छ भने 16 किलोमिटर कटिङ तथा 13 किलोमिटरमा सामान्य संरचना निर्माणको काम सम्पन्न भएको छ। निर्माण कम्पनीले शुरूमा वन क्षेत्र र विद्युतका पोल स्थानान्तरणमा भएको ढिलाइका कारण काम प्रभावित भएको जनाएको छ। समयमै निर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरिए पनि कामले अपेक्षित गति लिन नसकेको 24 गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष दीपक कुमार श्रेष्ठले बताउनुभयो।
छिटो थालिहाल्ने सकिहाल्ने भन्ने कुरा चाहिँ आउँछ, तर पटकै कामको रफ्तार चाहिँ अगाडि बढेको छैन।
पूर्वाधार विकास कार्यालय मोरङले निर्माण कम्पनीले काम जारी राखेकाले थप 1 वर्ष म्याद थप्ने तयारी गरेको छ। यस सड़कको करिब 90% भाग मोरङ र 10% भाग धनकुटामा पर्छ। तर यसको सबैभन्दा ठूलो लाभ पाँचथरका बासिन्दाले पाउनेछन्। साथै धनकुटाको दक्षिण पूर्वी क्षेत्र, इलामको पश्चिमी क्षेत्र र मोरङको उत्तरी क्षेत्रका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै यस क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धन र कृषि उपजले पनि सहज रूपमा बजार पहुँच पाउने अपेक्षा गरिएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
कपिलवस्तुको बाणगंगा नदीमा गएको बाढ़ीका कारण नदीको बीचमा रहेको टापुमा फँसेका 2 बालक मध्ये एकजनाको सकुशल उद्धार गरिएको छ भने अर्का 1 बालक अझै फेला पर्न सकेका छैनन्। बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा नदीको बहाव बढ़ेपछि बीचको टापुमा फँसेका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार 16 वर्षीय रिदम लामालाई सकुशल उद्धार गरिएको छ भने 10 वर्षीय बुद्ध लामा हराइरहेका छन्। नेपाल चीन उत्तरी कोरला नाका स्थित लोमान्थाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरूङ नाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़दो रहेको उहाँले बताउनुभयो। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ रूपियाँ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालको भनाई छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापन सँगै स्थायी पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। तादिङको गल्छी स्थित बाढ़ी प्रभावित क्षेत्रको हिजो स्थलगत अवलोकनपछि वहाँले बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्नुहुँदै अब पुनर्निर्माणको काम महत्वपूर्ण रहेको बताउनुभयो। हरितालीका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आजदेखि चार दिने तीज पर्व शुरू हुन्छ। विशेष गरी नेपाली नारीले मनाउने हरितालीका अर्थात तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ, जसले व्रतका दिन आडिलो बनाउँछ। गहुँको रोटी र घिउ खादा व्रतालुका लागि अझ आडिलो हुने बताइन्छ। अब अन्तर्राष्ट्रिय समाचार। चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा 16 जनाको मृत्यु भएको छ। वृद्धाश्रममा रहेका व्यक्तिमध्ये 10 जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको थियो। आगलागी नियन्त्रणका लागि दमकल, चिकित्सा टोली तथा छिमेकी क्षेत्रका उद्धार टोलीलाई घटनास्थलमा परिचालन गरिएको थियो। आगो हिजो बिहानसम्म पनि नियन्त्रणमा आउन कठिन भएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ब्रिक्स समूहका सदस्यहरूले जारी संयुक्त विज्ञप्तिमा मध्य पूर्वमा शान्तिका लागि आह्वान गरेका छन्। मे महिनामा नयाँ दिल्लीमा भेट हुँदा ब्रिक्सका विदेश मन्त्रीहरू संयुक्त वक्तव्यमा सहमत हुन असफल भएका थिए। सदस्य राष्ट्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायलको हमलाबाट युद्धबारे विभाजित थिए, तर हिजोको बैठकमा आयोजक भारतको तीव्र कूटनीतिक प्रयासपछि संयुक्त विज्ञप्ति जारी गरिएको छ। विज्ञप्तिमा नागरिक पूर्वाधार र आणविक सुविधाहरूमाथिको आक्रमणको पनि निन्दा गरिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरोकार भएकाहरूले गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको फ्राइडे फोरम कार्यक्रममा सहभागी वक्ताहरूले भोटेकोशी र त्रिशुली बेसिनमा आएको बाढ़ीपछि उत्पन्न संकटपूर्ण घड़ीमा सरकार, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्र र बीमा कम्पनीहरू एकै ठाउँमा उभिएर क्षति पुगेका जलविद्युत आयोजनाहरूको पुनर्निर्माण र पुनस्थापना जुट्नुपर्नेमा जोड़ दिनुभएको छ। वक्ताहरूले भविष्यमा जोखिम न्यूनीकरणका क्षेत्रमा आधुनिक प्रविधि अपनाउँदै नीतिगत सहजीकरण र द्रुत वित्तीय पुनरुत्थानको मार्गचित्र अवलम्बन गर्नु आवश्यक भएकोमा पनि जोड़ दिनुभएको छ। कार्यक्रममा पूर्व ऊर्जा मन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भोटेकोशी र त्रिशुली नदी कोरिडोरमा आएको महाप्रलयका कारण संकटमा परेको जनजीवन र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि तत्काल विशेष क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाँगीले बाढ़ीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा संचालित तथा निर्माणाधीन जलविद्युत आयोजना, सड़क पूर्वाधार, बस्ती र ठूलो संख्यामा मानवीय क्षति पुगेको उल्लेख गर्नुभयो। इपानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार बाढ़ीका कारण रसुवा, त्रिशुली कोरिडोरका 12 जलविद्युत आयोजना र 1 सौर्य विद्युत आयोजना प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढ़ीले कुल 669 मेगावाट क्षमताका आयोजनाहरूमा क्षति पुग्दा राष्ट्रिय विद्युत प्रणाली र ऊर्जा क्षेत्रको लगानीमा ठूलो धक्का पुगे इपानले उल्लेख गरेको छ। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना आगामी 5 निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुरूप पछिल्लो समय सिक्टा सिंचाईको काम द्रुत गतिमा भइरहेको आयोजनाले जनाएको छ। बजेट र जनशक्तिको अभाव नभए अबको 5 पूर्वाधार निर्माणको सबै काम सकिने आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने पूर्वाधार निर्माणतर्फ करिब 24 अर्ब रूपियाँ खर्च भइसकेको छ। आर्थिक वर्ष 2062-63 शुरू भएको आयोजना अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैया स्थित राप्ती नदीमा 317 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी 42,766 हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्य अघि सारिएको थियो। हाल 25,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुगिसकेको आयोजनाका निर्देशक आचार्यले जानकारी दिनुभयो। रसुवाको भोटेकोशीमा यही भदौ 10 गते आएको बाढ़ीका कारण 12 बैंकका 17 शाखाहरू प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्यांकन प्रतिवेदनका अनुसार बैंकका शाखाहरूमा 72.4 करोड़ बराबरको क्षति भएको छ, जसमध्ये सबैभन्दा बढ़ी कृषि विकास बैंकको 65 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। म्याग्दीका युवाहरूले जंगलमा रातो च्याउ खोजेर राम्रो आमदानी गर्ने गरेका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका 3 मुनाका नगेन मगर हिजो आज जंगलमा रातो च्याउ खोज्न व्यस्त हुनुहुन्छ। नगेन सहित मुनाका 4 युवाहरूको समूह रातो च्याउ संकलन गर्नका लागि करिब 10 दिनका लागि बन्दोबस्तीका सामान सहित जंगलमै आश्रय बनाएर बास बसेका छन्। नगेनले शुक्रबार करिब 40,000 रातो च्याउ बिक्री गरेको बताउनुभयो। ताजा रातो च्याउ प्रति केजी 1,000 दरले र सुकुटी बनाएको रातो च्याउ प्रति केजी 4,000-5,000 रुपियाँमा बिक्री हुने गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
तेस्रो संस्करणको एसीसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपालले उचालेको छ। शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्स यूएईलाई 44 रनले पराजित गर्दै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि उचालेको हो। यो जितसँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। गत संस्करणको विजेता बनेको यूएई भने एसिया कप 2027 स्थान बनाउनबाट वञ्चित भयो। फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको यूएई 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि राहुल चोपराले अभिजित 100 रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। त्यस्तै सोएब खानले 52, तानिस सुरीले 42, हरप्रीत सिंहले 33 र खुजैमा तन्वीरले 15 रन जोडे। नेपालका लागि करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झाले 1-1 विकेट लिए। त्यसअघि मलेसियाको कोलालामपुर स्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको शतकीय इनिङ खेले। यस्तै गुलशन कुमार झाले 52 रनको अर्धशतकीय इनिङ खेले। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसिर अहमदले अभिजित 15 र ईशान पाण्डेले 13 रनको योगदान गरे। पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। शनिबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा पराजित गर्दै अन्नपूर्णले उपाधि उचालेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। फाइनल खेलमा अन्नपूर्णले एकतर्फी प्रदर्शन गर्यो। उसले पहिलो सेट 25-15, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-18 जित्दै इतिहास रच्यो। नेपालमा पुरूष भलिबलको व्यावसायिक लीग पहिलो पटक आयोजना गरिएको थियो। प्रतियोगिताको आयोजकमा केडिया ग्रुप रहेको छ। पहिलो संस्करणको एनभीएलमा 6 टोलीको सहभागिता रहेको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा र मध्य प्रदेश तथा कोशी बागमती गण्डकी प्रदेशका तराई भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भाग तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:41 भयो भने सूर्यास्त भरे साँझ 6:16 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढ़ीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3,132 डीएनए नमूना संकलन। नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा नुवाकोटमा 500 अस्थायी फील्ड अस्पताल सञ्चालनमा। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीनबीच सहकारी आवश्यक रहेकोमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड़। मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ बराबरको राजस्व संकलन। चिलीको वृद्धाश्रममा आगलागी हुँदा 16 जनाको मृत्यु र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।